नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2082 साल साउन 21 गते बुधबार, साउन शुक्ल पक्ष द्वादशी तिथि, तदनुसार अगस्त 6 तारीक सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। सामूहिक संकल्पका लागि आह्वान शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रगतिको यात्रा तय गर्न सामूहिक संकल्पका लागि अति कम विकसित मुलुकलाई आह्वान गर्नुभएको छ। सामूहिक समृद्धिका लागि विकसित मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग आवश्यक सहयोगका लागि सम्मेलन स्थलबाटै उहाँले अपील गर्नुभयो। मंगलबारदेखि तुर्केमिनिस्तानको अवाजा शहरमा शुरू भएको भूपरिवेष्टित विकासशील मुलुकहरू एलएलडीसीको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामूहिक संकल्पका लागि आह्वान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँले भन्नुभयो, भूगोलले अब भाग्य निर्धारण गर्नुहुँदैन, बलियो साझेदारी, स्मार्ट लगानी र अटल सामूहिक इच्छा शक्तिका साथ हामी भूपरिवेष्टितताको सीमा पार गर्न सक्छौ र हाम्रा जनताको आर्थिक समृद्धि सुनिश्चित गर्न सक्छौ। सामूहिक साझेदारी मार्फत प्रगति हासिल गर्नका लागि प्रधानमन्त्री ओलीले अति कम विकसित मुलुकहरूका तर्फबाट 5 प्राथमिकताको रूपरेखा समेत प्रस्तुत गर्नुभयो, जसमा पहिलो रचनात्मक रूपान्तरणसँगै विज्ञान प्रविधि र नव प्रवर्तन, दोस्रोमा व्यापार सहजीकरण र क्षेत्रीय एकीकरण, तेस्रो पारवाहन यातायात र सम्पर्क सञ्जाल, चौथोमा जलवायु लचिलोपन र अनुकूलन तथा पाँचौंमा विविध कार्यान्वयनका सम्पर्क सेतु रहेका थिए। उहाँले थप्नुभयो, यो सम्मेलन समानता, समावेशीकरण र साझा अवसरका लागि मार्ग हो, त्यसैले अलगावलाई एकीकरणमा र सम्भावनालाई समृद्धिमा परिणत गर्न हामी एकबद्ध हुनैपर्छ। सामूहिक संकल्पका लागि आह्वान, गोर्खापत्र दैनिकको खबर हो यो। वैदेशिक रोजगारीमा गएका 11 नेपाली कामदार बेपत्ता, नयाँ पत्रिका दैनिकको खबर हो यो। काभ्रेको पाँचखाल नगरपालिका 12 बगुटारका 41 वर्षीय राजु लामा तामाङ 7 वर्ष अघि मलेसिया गएका थिए। सन् 2022 परिवारको नियमित सम्पर्कमा रहेका उनी एकाएक सम्पर्कविहीन बने। अहिले उनी जीवित या मृत के छन् भन्ने जानकारी परिवारका सदस्यले पाउन सकेका छैनन्। श्रीमानको खोजीमा ताहाचल स्थित वैदेशिक रोजगार विभाग पुगेकी उनकी श्रीमती लालमाया तामाङले भनिन्, सन् 2018 वैदेशिक रोजगारीका क्रममा श्रीमान मलेसिया गएका थिए। टेलिफोनमा नियमित कुराकानी हुने गर्थ्यो। मलेसियामा हराएका श्रीमान 41 वर्षीय राजु लामाको खोजीमा ताहाचल स्थित वैदेशिक रोजगार विभाग पुगेकी काभ्रे बगुटारकी लालमायाले भनिन्, सन् 2018 श्रीमान मलेसिया जानुभएको हो। फोनमा नियमित कुराकानी हुन्थ्यो, खर्च पनि पठाउनुहुन्थ्यो। 3 वर्षदेखि एकाएक सम्पर्कविहीन हुनुभयो। धेरै ठाउँ सोधी खोजी गर्यौं तर उहाँको स्थिति अज्ञात छ। कन्सुलर सेवा विभागका सूचना अधिकारी टीकाराम उपाध्याय भन्नुहुन्छ, हालसम्म साउदी अरबमा 8 र युएईमा 1 सम्पर्कविहीन भएको जानकारी छ। केही रसियामा पनि हराएको भन्ने आएको छ, तर यो अति नै संवेदनशील विषय भएकाले अध्ययन गरेर मात्रै यस विषयमा नयाँ तथ्य सार्वजनिक गर्न सकिएला। वैदेशिक रोजगार नियमावली 2064 नियम 24(1) अनुसार वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारमा जानु अघि करार अवधि 3 वर्षसम्मको भएमा 1,500 रूपियाँ र 3 वर्षभन्दा बढ़ीको भएमा 2,500 रूपियाँ कोषमा जम्मा गर्नुपर्छ, जुन कोषको शुद्ध आमदानी हो। त्यसबाहेक स्वास्थ्य परीक्षण गर्ने संस्था, सूचीकरण र नवीकरण हुँदा पनि निश्चित रकम कोषको खातामा जम्मा हुन्छ। बोर्डका अनुसार यसरी जम्मा भएको रकम हालसम्म 5,35,00,00,000 रूपियाँ पुगेको छ। वैदेशिक रोजगारमा गएका 11 नेपाली कामदार बेपत्ता, न परिवारलाई खर्च न आर्थिक सहयोग सम्पर्कविहीन हुनुको मुख्य कारण पारिवारिक कलह र विभिन्न अभियोग। यो खबर नयाँ पत्रिकाबाट लिएका हौं। मध्य प्रदेशको कृषि क्षेत्रमा वरदान साबित हुन सक्ने सुनकोशी मरिन डाइभर्सन बहुद्देश्य आयोजना निर्माण व्यवसायको मनोमानी र काम टार्ने प्रवृत्तिले कछुवा गतिमा अगाडि बढ़दैछ। निर्माणको ठेक्का लिने ठेकेदारको ढिला सुस्ती र विभिन्न प्राविधिक कठिनाईका कारण हालसम्म 36.83% मात्रै काम पूरा भएको छ। आर्थिक वर्ष 2076-77 शुरू गरी आर्थिक वर्ष 2085-86 सम्पन्न गर्ने लक्ष्य राखिएको 49,42,31,00,000 रूपियाँ लागत अनुमान गरिएको आयोजनाको हालसम्म उपलब्ध बजेट 19,33,51,00,000 रूपियाँ अनुमान गरिएको छ भने 16,50,27,00,000 रूपियाँ खर्च भइसकेको छ। तर कार्यको प्रगति भने निकै कम छ। हालसम्म आयोजनाको बाँध निर्माण कार्यको करिब 53% समय बितिसक्दा मात्र 10% काम पूरा भएको आयोजना कार्यालयले जनाएको छ। निर्माण व्यवसायको मनोमानी प्रभावित सुनकोशी मरिन आयोजना अन्नपूर्ण पोस्टको खबर हो। माध्यमिक शिक्षा परीक्षा एससीईमा सहभागी हुन उमेरको सीमा तोकेपछि समस्यामा परेका विद्यार्थीलाई राहत मिलेको छ। अब एससीईमा सहभागी हुने समयमा 14 वर्ष उमेर पूरा भएको देखाउन मिल्ने गरी विद्यार्थीले पुरानो जन्म दर्ता सच्याउन पाउने भएका छन्। अहिले 14 वर्ष उमेर पूरा नभएका विद्यार्थीलाई एससीईमा सहभागी हुन नपाउने कानूनी व्यवस्था छ। कलिलै उमेरमा माथिल्लो कक्षामा पुगे पनि 14 वर्ष पूरा नहुँदा एससीईमा सहभागी हुन नपाउने बाध्यताका कारण विद्यार्थी तनावमा थिए। सरकारले हालै केही नेपाल ऐन संशोधन मार्फत राजपत्रमा प्रकाशित गरेर उमेर सच्याउन पाउने व्यवस्था गरेको हो। केही नेपाल संशोधन सम्बन्धी विधेयक केही समय अघि संसदको दुवै सदनबाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको थियो। शिक्षा नियमावलीको दफा 78 उपदफा 6 14 वर्ष उमेर पूरा नभएका विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा एससीईमा समावेश नगरिने उल्लेख छ। तर माध्यमिक शिक्षा परीक्षा 12 भएको भन्दै 2078 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एससीईमा सहभागी हुने उमेरको सीमा हटाएको थियो। उमेर छेक 12 परेका विद्यार्थीलाई राहत, गोर्खापत्र दैनिकको खबर हो। विश्व सम्पदा मापदण्ड विपरीत बनाइएको हनुमान ढोकाको प्रहरी भवन भत्काइने नेपाल समाचार पत्रको खबर हो। हनुमान ढोका दरबार परिसरमा रहेको प्रहरी कार्यालय भत्काइने भएको छ। ट्राफिक प्रहरी कार्यालय रामसह पथको जग्गा नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने सहमति भएसँगै सो भवन भत्काउन लागि हो। स्रोतका अनुसार दुई निकायबीच लिखित सहमति भएपछि सट्टापट्टा गरी हनुमान ढोका प्रहरी भवन भत्काउने निर्णय हुनेछ। काठमाण्डु महानगरपालिकाले हनुमान ढोका प्रहरी रहेको जीर्ण भवन भत्काएर पोखरी र अन्य संरचना बनाउनेछ। दुईजना बीच काठमाण्डु महानगरपालिकाको मुख्यालयमा भेट भएको थियो। प्रहरी महानिरीक्षक थापा, ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ परीक्षक नवराज अधिकारी लिएर काठमाण्डु महानगरपालिका पुग्नु भएको थियो। काठमाण्डु महानगरपालिकाको स्वामित्वमा रहेको ट्राफिक प्रहरी मुख्यालय रहेको भवनमा ट्राफिक प्रहरी कार्यालय टावर र काठमाण्डु महानगरपालिका प्रहरी बलको कार्यालय निर्माण हुनेछ। विश्व सम्पदा मापदण्ड विपरीत बनाइएको हनुमान ढोकाको प्रहरी भवन भत्काइने नेपाल समाचार बाट यो खबर लिएका हौं। डोको बेचेर मासिक 40,000 आमदानी, यो प्रसंगलाई हामीले नागरिक दैनिकबाट लिँदैछौ। भोजपुर टेम्के मयुङ गाउँपालिका एक तीनकाका 40 वर्षीय चन्द बहादुर तामाङले डोको बिक्रीबाट मासिक 35,000 आमदानी गर्दै आएका छन्। प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो डोको थुन्से फिपी ढाकी मान्द्रो डालो लगायत सामग्री लोप हुँदै गएको अवस्थामा उहाँले डोको बिक्रीबाट मासिक 35,000 आमदानी गर्दै आएका छन्। स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने गरेकाले आफूले बुनेका डोको भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताए। डोको बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उनको भनाई छ। करिब 41 वर्ष अघिदेखि डोको बुनेर बिक्री गर्दै आएको बताउँदै उनले एक दिनमा 10 वटासम्म तयार हुने जानकारी दिए। निकै लामो समयदेखि डोको बुन्ने काम गर्दै आएको छु। तामाङले भने एक दिनमा 8 देखि 10 वटासम्म डोको बुन्छु। डोको बिक्रीबाट मासिक 35,000 आमदानी हुन्छ। उनका अनुसार स्थानीय बजारमा प्रतिवटा 350 देखि 400 डोको बिक्री हुन्छ। घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक 7 देखि 8 लाखसम्म आमदानी लिन सकिने उनको भनाई। डोको बेचेर मासिक 40,000 आमदानी नागरिक दैनिकको खबर हो यो। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सुदूरपश्चिममा सकियो रोपाई, मधेसमा 57% मात्र, कान्तिपुर दैनिकको भित्री पृष्ठको खबर हो यो। साउन सकिन 2 साता बाँकी छँदा मुलुकभर 84% रोपाई भएको छ। यही बेला सुदूरपश्चिममा लगभग रोपाई सकिएको छ। अन्न भण्डारका रूपमा परिचित मधेसमा भने करिब आधा आधी अर्थात 57.28% मात्र रोपाई भएको छ। समयमै मनसून सक्रिय भए पनि मधेसका जिल्लामा पानी नपर्दा यसपटक रोपाई ढिला भएको हो। मुलुकभर 13,78,966 हेक्टरमा बर्खे धान रोपाई हुन्छ। साउन 18 83.88% अर्थात 11,56,687.8 हेक्टरमा रोपाई भएको बाली किसान तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ। सुदूरपश्चिममा सकियो रोपाई, मधेसमा 57% मात्र, कान्तिपुर दैनिकको खबर हो यो। ताप्लेजुङ स्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रको भ्रमण गर्ने पर्यटन वृद्धि भएका छन्। पछिल्लो वर्ष कञ्चनजंघा क्षेत्रको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटकको संख्या वृद्धि भएको हो। कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष 2081-82 झण्डै 24% पर्यटकको आगमन वृद्धि भएको छ। कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोद कुमार यादवका अनुसार गएको आर्थिक वर्षमा 40 जना नेपाली र 58 जना सार्क मुलुकका पर्यटकले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका थिए। कञ्चनजंघा क्षेत्रमा पर्यटक वृद्धि, यो खबर गोर्खापत्रबाट लिएका हौं। आकस्मिक बाढ़ीले उत्तराखण्डमा विपद, कान्तिपुर दैनिकबाट यो खबर लिँदैछौ। कान्तिपुर लगायत अन्य पत्र पत्रिकाले पनि यो खबरलाई आज प्राथमिकता दिँदै छापेका छन्। भारतको उत्तराखण्ड स्थित उत्तर काशी जिल्लामा पर्ने धराली बजार क्लाउड ब्रस्ट आरी घोप्टे वर्षापछि आएको बाढ़ीले तहस नहस भएको छ। खीरगंगा नदीमा मंगलबार दिउँसो 1:45 बजेतिर आएको बाढ़ीले धराली बजारका दर्जनौ घर र होटल बगाएको हो। बाढ़ीमा परि 4 जनाको मृत्यु भएको छ भने कम्तीमा 50 जना बेपत्ता छन्। ऋषिकेश गंगोत्री मार्गमा पर्ने धराली बजार भागीरथी नदीको किनारमा छ भने बजारको मध्य भाग हुँदै खीरगंगा नदी बग्छ। खीरगंगा भागीरथीमै गएर मिसिन्छ। यो सानो नदीमै मंगलबार भीषण बाढ़ी आएको हो। धरालीबाट गंगोत्री धाम करिब 50 किलोमिटर दूरीमा पर्छ। गंगोत्री यात्रामा नेपाली समेत ठूलो संख्यामा जान्छन्। वैशाख जेठदेखि असोज कार्तिकसम्म गंगोत्री यात्रा चल्छ। धराली बजार भएरै गंगोत्री धाम जानुपर्छ। आकस्मिक बाढ़ीले उत्तराखण्डमा विपद, कान्तिपुर दैनिकको खबर हो। कागतीले बजार नपाउँदा मारमा किसान, नागरिक दैनिकको खबर हो। धान खेत मासेर 6 वर्षदेखि कागती खेती गरिरहेका झापा गौरादह नगरपालिका 4 का नवीन आचार्य बजारको समस्याले चिन्तित छन्। आचार्यले 14 कट्ठा क्षेत्रफलमा सुन कागतीको बोट हुर्काएका छन्। कागतीको बोटले मनग्ञ आमदानी उत्पादन दिए पनि बजारमा बिक्री गर्न मुस्किल हुन थालेपछि उहाँ जस्तै जिल्लाका अधिकांश कागती किसान खेती बदल्ने कि निरन्तरता दिने भन्ने दोधारमा छन्। भारतबाट भित्रिने सस्ता कागतीले बजार कब्जा गरेपछि स्वदेशी कागतीले मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको आचार्यले बताए। ठूलो लगानी र मेहनत गरेर किसानले कागती फलाएका छन्। उनी भन्छन् बजार लग्यो बिक्री हुँदैन। भारतबाट भित्रिएका कागतीले बजार पूरै कब्जा गरेको छ। घाटा खाएर बेच्नु पर्दा बेत्थामा कागती खेती गरिएछ जस्तो लाग्न थालेको छ। नागरिक दैनिकको खबर हो। र नेपालमै आयो उड्ने कार, अन्नपूर्ण पोस्टको खबर हो। अब नेपालमा पनि उड्ने कार भित्रिएको छ। पहिलो पटक नेपाली बजारमा विद्युतीय उडान सवारी साधनले इतिहास रच्ने भएको छ। नाडा अटो सो 2025 प्रदर्शन गर्ने उद्देश्यले उड्ने कार नेपाल ल्याइएको हो। भदौ 3-8 काठमाण्डुको भ्रिकुटी मण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गर्ने उक्त सोमा उड्ने कार राखिने भएको छ। अन्नपूर्ण पोस्टबाट खबर लिएका हौं। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।